समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, हरेक वर्ष झैं यो वर्ष पनि मनसुनी वर्षा शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानको समस्या देखिएको छ। एकातिर कृषिमा निर्भर रहेको ठूलो जनसंख्या खेतबारीमा पानीको जोहो गर्न तल्लिन्छ भने अर्कोतर्फ भारी वर्षापछिको प्रकोपबाट सड़क, पुल, सिंचाई संरचना र जलविद्युत आयोजनाहरूमा व्यापक क्षतिसँगै दर्जनौं मानिस बेपत्ता हुनका साथै कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ। मौसम पूर्वानुमान गर्ने उपकरणहरू वर्षेनी थपिँदै गए पनि यस प्रकारको प्राकृतिक जोखिमबाट जनधनको क्षति रोक्न अझ धेरै प्रयासहरू गर्न जरूरी छ। अन्तरसंवादमा आज हामी हालैको वर्षाबाट नेपालका पूर्वी भागमा रहेका केही जलविद्युत आयोजनामा भएको क्षतिको विषयमा पनि कुराकानी गर्नेछौ। यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न गर्नुभएको भारत भ्रमणका क्रममा नेपालको जलस्रोत विकासका लागि भएका द्विपक्षीय समझदारी र त्यसको प्रभावका विषयमा समेत विश्लेषण गर्ने प्रयास गर्नेछौ। हामीसँग हुनुहुन्छ जलस्रोतको क्षेत्रमा निरन्तर कलम चलाइरहनुभएका वरिष्ठ पत्रकार एवं ई कागज डट कमका प्रधान सम्पादक विकास थापा। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार विकासजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हजुर नमस्कार, धन्यवाद।
अब सन्दर्भ मैले अलिकति पृष्ठभूमिमा भनिहाले, नेपालको पूर्वी भागमा यो असार महिनाको शुरूमा आएको बाढ़ी पहिरोले झण्डै 19-20 जलविद्युत परियोजनाहरूमा क्षति भयो, दर्जनौं मानिसहरू बेपत्ता भएका छन्, हराइरहेका छन्, कतिपय मृतक फेला परेका छन्। अब यो वर्षेनी आउने यस प्रकारको प्राकृतिक प्रकोपको जुन न्यूनीकरण गर्ने प्रयास छ, प्रकृतिले मात्रै यो घटना गराएको छ अथवा यसमा मानवीय त्रुटिहरू पनि यसमा संलग्न छन्, यहीँबाट कुराकानी शुरू गरौं।
निश्चय पनि अब नेपाल लगायत अहिले विश्व नै यो जलवायु परिवर्तनको संकटमा छ। त्यो यो संकटले गर्दाखेरि जतिसुकै चाहिँ अत्याधुनिक प्रविधि र उपकरणहरू राखे पनि यो मौसमको चाहिँ कुन पानी कस्तो पानी पर्छ भनेर चाहिँ प्रेडिक्सन भविष्यवाणी गर्नलाई चाहिँ वैज्ञानिकहरूलाई पनि चुनौती नै छ। किनभने कहीँ कहीँ तपाईँको आरी घोटे पानी पर्छ, कहीँ यो तुसार क्षेत्र फर्मा फर्स्ट नै बगाएर मेरन्ती जस्तो यो लेदो सहित यो बाढी आउँछ, अनि कहाँ अनावृष्टि हुन्छ, कहाँ खण्डवृष्टि हुन्छ, यो चाहिँ अलिक चुनौतीको रूपमा छ। यो विशेष गरेर यो पृथ्वीको तापक्रम बढेर कार्बन डाइअक्साइडको यो मात्रा बढ्दै बढेको खपतको कारणले गर्दाखेरि वैश्विक जलवायु सङ्कटको यो चाहिँ नेपाल प्रत्यक्ष मार्न कि विगत केही वर्षदेखि यो पर्दै आएको छ। यो सुरुवात हो, यो नै चाहिँ अन्तिम पनि होइन। अब यसमा निश्चय पनि अब हामीले चाहिँ जलवायु यो जलविद्युत आयोजना 100 हाइड्रोलोजीको यो चाहिँ एभरेज लिएर बनाएको हुन्छ। यो 100 अवधिमा एक्ट म्याक्सिमम बाढी कति आएको छ, न्यूनतम पानीको भाव कति हुन्छ, यस्तो खालको सबै स्टडी हुन्छ। अब नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि जलविद्युत आयोजनाहरू विशेष गरेर निजी क्षेत्रले बनाएका जलविद्युत आयोजनाहरू अलिक बढी मार्न पर्छ, किनभने त्यहाँ कति कस्टको कुरा आउँछ, पिपिएको रेटको कुरा छ, र नेपाल विद्युत प्राधिकरण या सरकारी स्तरको चाहिँ नि क्वालिटी चाहिँ नि प्राइभेट सेक्टरले मेन्टेन गर्न सक्दैन, चाहेर पनि सक्दैन। र अब कतिपय सबैलाई त नभनौ, कतिपयहरूको चाहिँ त्यो जलविद्युत आयोजना सरकारलाई पछि बुझाउने हो भन्दै अलिकति क्वालिटीमा कम्प्रोमाइज पनि गरेको छ। 15 लाग्ने ठाउँमा चाहिँ नि 25 देखाएर 10 गोजीमा हालेका अवस्था पनि छन् अधिकांश केही जलविद्युत आयोजनाहरूको, त्यस्तो हिसाबले पर्छ। अनि अर्को कुरा चाहिँ नि यो हामीलाई बाढी आउँछ भन्ने त्यो बाढीमै त्यो बाढीकै डाटामा खेलेर डिजाइनहरू तयार गरे हुन्छ, तर त्यो अनुसारको न्यूनतम कति चाहिन्छ त स्ट्रेन्थ, त्यसलाई ठेक्ने कति शक्ति चाहिन्छ भन्ने त त्यो त अब टेक्निकल इन्जिनियरहरूले कन्सल्टेन्टहरूले पहिले बताएका हुन्छ, त्यो बताए अनुसार उनीहरूले गर्दैन, नगरेको कारण यस्तो समस्याहरू यस्तो घटनाहरू दुःख घटनाहरू चाहिँ हुने गर्छ। जस्तो तपाईँको यो क्याम्पहरू हुन्छ, यो मजदुर क्याम्प अब भनौँ न त्यो साइटमा गर्ने, त्यो खोलाकै बगरमा किन बनाउनु पर्यो, अलिकति खोलाभन्दा अलिकति माथि बनाए त हुन्थ्यो नि, खोलामा बाढी आउँछ भने त थाहा थियो, यी लगायतका मानवीय त्रुटिहरू अवश्य भएका छन्।
हजुर, अब जसरी जनधनको क्षति वर्षै पछि हुने गर्छ र पछिल्लो समयमा एउटा ट्रेण्ड के छ भने एउटा सर्किटलाई नै लिने एउटा बेसिनलाई नै लिएर चाहिँ परियोजनाहरू बनिरहेका छन्। जस्तो इपानले एउटा जानकारी दिएको छ, पूर्वी पहाड़का चाहिँ ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा यी तीन जिल्लामा आएको यो बाढ़ीका कारण हेवा खोला, माया खोला, कावेली, इवा, इंगुवा खोला नदी बेसिनमा निर्माणाधीन र सञ्चालनमा रहेका 19 आयोजनाहरूमा गम्भीर क्षति पुगेको छ भनेर यसले विवरण दिएर अहिले ज्ञापन पत्र बुझाउने, ऊर्जा मन्त्रीसँग भेटघाट गर्ने, प्रधानमन्त्रीसँग भेटघाट गर्ने, अब ती पीड़ित परिवारहरूलाई राहत क्षतिपूर्ति दिनुपर्ने, अब काम गर्दा गर्दै यी चुनौतीहरू त आउँछन् नै, तर पनि अघि विकासीले इंगित गरे जस्तो त्यसलाई न्यूनीकरण गर्नको लागि त अब अलिकति सजगता त सबैतिरबाट आउन जरूरी भयो नि, होइन, राज्यको तर्फबाट र निजी क्षेत्रको तर्फबाट।
निश्चय पनि अब यसमा अब सरकारले प्राइभेट सेक्टरको अब यो चाहिँ यो लगानीमा भएका आयोजनाहरू तुलनात्मक विवरणहरू निजी क्षेत्रलाई पुरै दोषी छ भनेर भन्न खोजे होइन, तर विद्युत प्राधिकरणले बनाएको त्यहाँ अब प्राधिकरणले बनाएका आयोजनाहरू भ्रष्टाचार भयो, महँगो भयो भनिन्छ होइन, हामी नै लेख्छौँ, तर पनि त्यत्रो 72 सालको भूकम्पमा र अहिलेसम्म आएका बाढीहरूमा प्राधिकरणका चाहिँ निहरूमा थुप्रै स्थिति भएको खास चाहिँ छैन हेर्नु चाहिँ, बरु भूकम्पमा कति निजी क्षेत्रको चाहिँ दस नर्स भए, तर प्राधिकरणको एउटा विद्युत परियोजनामा एउटा विद्युत क्रियामा पनि क्षति भएन। अब यो अब प्राधिकरणको लेभलमा निजी क्षेत्रले चाहिँ गर्न सक्दैन, किन सक्दैन भन्नुहुन्छ भने त्यो पिपिए रेट छ नि अहिले 8.40 रुपियाँ र 4.80 रुपियाँको जुन रेट छ त्यो रेट नै यति भइसक्यो, धेरै पहिला अगाडिदेखिको रेट हो, अब यो विश्वमै यत्रो चाहिँ भाउहरू बढेर कहाँ पुगिसक्यो, त्यही पनि अब निजी क्षेत्र आएका छन्, लगानी गरेका छन्, पार्टी डुबाएका छन्, त्यो आफ्नो ठाउँमा छ, तर अब हामीले चाहिँ यो जलवायु परिवर्तनको सङ्कट आउँछ भनेर आजभन्दा त हामीलाई 20-25 वर्ष अगाडिदेखि यो विषयमा चाहिँ नि अब छलफल हुँदै आएको, COP26 त्यत्रा कुराहरू आयो होइन, पेरिस सम्मेलनमा आयो, यो त सबै आएको हो। अब सरकारले यो जलवायु परिवर्तनको सङ्कटलाई निराकरण गर्न किन सक्दैन भने यो त उसको बसमा छैन, हाम्रो कारणले होइन, हामीले त कार्बन उत्सर्जनमा त हाम्रो त एकदमै विश्वमा त एकदमै कम भूमिका छ। अब यहाँ कहिले खेती सरकारले चाहिँ नि विश्व ब्याङ्कसँग ऋण लिएर जलवायु परिवर्तनको सङ्कटको अनुकूलन गर्नलाई ऋण लिएको छ, यो त पुरा मूर्खतापूर्ण कुरा, यो त उसमा चाहिँ तपाईँको माइतीगर मण्डलामा यसको विरोध पनि भएको थियो, अब त्यो हामीले विस्तार चाहिँ नै चल्दैन। अब यसका जलवायुका यो सङ्कट सामना गर्ने यो विश्व स्तरमा चाहिँ विभिन्न कोषहरू खडा भएका छन्, त्यो कोषहरूमा लिने कार्बन क्रेडिटका चाहिँ मेकानिजमहरू त्यसमा चाहिँ हामी अलिकति गएका छैनौँ। अब निश्चय पनि प्राइभेट सेक्टरले बनाएका आयोजनाहरू उनीहरूप्रति यो कस्टकोमा चाहिँ उनीहरूले सम्झौता चाहिँ गरेकै हो, किनभने यो सरकारलाई बुझाउनु पर्ने भन्ने पनि भयो र अधिकांशमा चाहिँ भनौँ सबैलाई त नभनौँ अधिकांशमा चाहिँ जलविद्युत आयोजना पुरा नहुँदै चाहिँ नि त्यसको इक्विटी पनि आफैले हाल्ने, इक्विटी हालेर उल्टो नाफा पनि कमाउने र रातारात चाहिँ नि तपाईँको अर्बपति बन्ने जुन एउटा भोट चलेको छ त्यसको पनि कहीँ न कहीँ यसको यसमा असर नै देखिन्छ।
हजुर, जस्तो अब परियोजनाहरूको बिमा हुन्छ, पुनर्बिमा पनि हुन्छ, अब अहिले सरकारलाई चाहिँ क्षतिपूर्ति देऊ भनेर ज्ञापन पत्र बुझाइरहँदाखेरि यो वित्तीय व्यवस्थापनको जुन जुन मोडल हामी एक्सर्साइज गरिरहेका छौँ, यति धेरै मानिसहरूको ज्यान जान्छ, भोलिका दिनमा पनि यो जोखिम बढ्दै जाने भयो, किनभने हामी जलविद्युतलाई अलि एउटा राष्ट्रको चाहिँ अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएर जाँदैछौँ भनेपछि यी धेरै आयोजनाहरू भोलि यस्ता घटनाहरू हुन सक्ने सम्भावना छन्। यो वित्तीय व्यवस्थापनको मोडालिटी जुन अहिले हामीले अवलम्बन गरेका छौं, यस्ता खालका चाहिँ आपत विपद पर्दाखेरि पुनर्बिमा र क्षतिपूर्तिका विषयहरूलाई चाहिँ अब हामीले कसरी ख्याल गर्नुपर्ने अवस्था देखियो?
अब हेर्नुहोस् है, अब हाम्रो चाहिँ देशको आर्थिक अवस्था, निजी क्षेत्रको लगानी गर्न सक्ने क्षमता, यी सबै आदिका कारणले गर्दाखेरि जस्तै बिजुली उत्पादन अवरुद्ध हुँदाखेरि परेको आर्थिक क्षतिको चाहिँ नेपालमा बिमा हुँदैन होइन, अब त्यो भौतिक संरचनाहरूको चाहिँ बिमा हुन्छ, अब बिमा हुँदा नि त्यसमा डिप्रिसिएसन कार्ड छ, त्यो बिमाले त यिनीहरू केही पनि हुँदैन, त्यसमा खासै अर्बौँको क्षति भएको छ होइन, फेरि त्यही संरचना बनाउनलाई चाहिँ अहिले यो 19 आयोजनाको अर्ब होइन अर्बमा हिसाब आएको छ, टेन्डिटिभ हिसाब। अनि अर्को कुरा चाहिँ अब नेपालमा चाहिँ इन्सुरेन्स कम्पनीहरू यति बेमान छ, कोरोना कालमा देखिया अब त्यो बिमा नपाएर अब कति त्यो पापड बेल्न पर्यो, अब व्यावसायिकता त छैन नि, पैसा दिने अनि त्यसको प्रिमियम नदिने, दिँदाखेरि पनि अब त्यो अनेक चिज गर्ने दुःख दिने, अब यो त बिमा कम्पनीहरूमा त यस्तो चाहिने तपाईँको यो विकृति छ, अनि अर्को बिमा समितिले फेरि त्यो बिमा कम्पनीहरूसँग मिलेर जल विद्युतको बिमा पनि को प्रिमियम पनि वाट बढाएको थियो. इपानले यसमा सङ्घर्ष पनि गरेको थियो होइन. अब त्यो बिमा नै मात्र अहिले धान्न नसक्ने स्केलमा यो क्षति भएको छ. अब उसले चाहिँ तपाईँको यो बिजुली उत्पादन गर्न नसक्दाखेरि जति आम्दानी गर्थ्यो बिजुली उत्पादन हुँदाखेरि त्यसको चाहिँ हुँदैन. अब यो भौतिक संरचनाको खेतीका हिसाबले गर्दाखेरि अब यसमा चाहिँ खासै त्यो निजी क्षेत्रहरूले त्यो बिमाबाट त्यति अब राहत पाउँदैन. अब यसको सबैभन्दा राम्रो गतिलो कुरा के हो भने अब फेरि पनि कुरा उही आउँछ, इनर्जी खपतकै कुरा आउँछ. त्यो खपत यहीँ नै देशमै गराउनु पर्यो. अब विदेशमा निर्यात गर्ने त अब त्यो त्यो धेरै ठुलो विषय भयो. खपत गर्ने अलिकति रेट अलिकति राम्रो दिने क्वालिटीको चाहिँ यो दिने. अब त्यसको लागि फेरि अब तपाईँको प्रसारण लाइनमा चाहिँ खरबौँ रुपियाँ अहिलेको हिसाबले 7 खर्ब लाग्छ देशभरि गर्न. यी यावट कुराहरू हेर्दाखेरि प्राइभेट सेक्टरको बाढीले क्षति पुगेको कुराको उल्लेख गर्दाखेरि हामी चाहिँ देशको चाहिँ अबको 25 वर्ष 20 वर्ष पछाडिको अवस्थासम्मलाई चाहिँ विचार पुर्याउनु पर्ने हुन्छ. त्यो विषयहरू पनि यो सन्दर्भमा आउन सक्छन् कि आउँछन्
विकासजी. होइन, अब अरू नियमित सन्दर्भहरूमा पनि एक केही बेर कुराकानी गरौं. जस्तो अहिले विगत केही समय यतादेखि बेला बेलामा बत्तीहरू अलिक बढ़ी नै जान थाल्यो भनेर कुलमानजीको नाम लिन्छन् नि मान्छेले. होइन, जसरी राम्रो काम गरिसकेपछि जस पाइन्छ, कहिले काहीँ गल्ती कमजोरी भयो भने अब्जसको पनि भागी हुन सक्नुपर्छ भन्छन्. अब यो अहिले छिटफुट देखिएको यो अवस्थाले के संकेत गर्छ? केही प्राविधिक मात्रै एउटा क्षणिक त्रुटि मात्रै हो कि अलिकति यो लोड ब्यालेन्स गर्न हामीलाई अलिकति गाह्रो परेको? भारतबाट निर्यात पनि हामी गरिरहेछौं, आयात पनि गरिरहेछौं, यहाँ कहीँ कतै सन्तुलन नमिलेर पो हो कि? अथवा हाम्रा पूर्वाधारहरू होइन, ट्रान्समिसन लाइनदेखि लिएर यी विभिन्न उपकरणहरू चाहिँ अलिक पुरानो भएर यो समस्या निम्तिएको, माग बढेर निम्तिएको, यो अहिलेको यो अवस्थालाई चाहिँ कसरी हेर्न सकिन्छ?
हजुर, यो अहिले अब हिजो 73 सालसम्म होइन अब 75 सालको अब वैशाखबाट चाहिँ देश नै लोड सेडिङ मुक्त भएको घोषणा गरियो. काठमाडौँ भ्यालीमा चाहिँ 73 सालको चाहिँ लक्ष्मी पूजादेखि सुरु भयो. अब के भयो भने लोड सेडिङ थियो, सबैको ध्यान लोड सेडिङमा थियो होइन. आयात कसरी चाहिँ गर्ने अथवा उत्पादन कसरी वृद्धि गर्ने, अब प्राइभेट सेक्टरलाई पनि विभिन्न सरकारले विभिन्न कार्य योजना सङ्कटकाल सबै लागू गरेर चाहिँ इन्सेन्टिभ पनि दिन आकर्षित गर्न खोजिया. अब कालान्तरमा अब कुलमान घिसिङ आइसकेपछि व्यवस्थापन भएकै उद्योगलाई अलिकति बढी त्यो बिजुली दिएर सरकारलाई कटाइएको. अब त्यो लोड सेडिङ अन्त्य भइसकेपछि अब राज्यले बिर्स्यो कि अब विद्युतमा चाहिँ केही पनि गर्नु पर्दैन. मानव लोड सेडिङ छ, अब बिजुली बर्खायामा खेर पनि जान थालेको, 2-3 वर्षदेखि खेर पनि जान थालेको छ. मानव अब विद्युतमा केही पनि गर्नु पर्दैन भनेर राज्यको यो एकाङ्की सोचको उपज अहिले यो विद्युत आपूर्तिमा चाहिँ यो जुन रुकावट पैदा भइरहेको छ, यसको चाहिँ मुख्य कारण हाम्रो प्रसारण लाइन सब स्टेसनहरू यो चाहिँ यसको क्षमता कम भयो. अब जस्तै उपत्यकामा हामीले तपाईँले हामीले अनुभव गरेको कुरा के हो भने जाडो वास्तव बढ्दाखेरि हिटरहरू एसीहरू एकैचोटि चाहिँ नि तपाईँको प्रयोगमा आउँछ होइन. यो कुरा जस्तै यसलाई कसरी प्रमाणित गर्न सकिन्छ भने 72 सालको भारतीय नाकाबन्दीका बेलामा सबैले इन्डक्सन चुलो खुब व्यापक मात्रामा उपयोग भयो. अब ग्यास थिएन, बिजुलीमा गए, बिजुलीमा जाने बित्तिकै चाहिँ तपाईँको दिनमा 1,000-2,000 ट्रान्सफर्मरहरू पड्किन् किनभने लोड थाल्न नसकेर. अब अहिले त्यही स्थिति हो. प्राधिकरणको एकल प्रयासले देशभरको यो प्रसारण लाइनमा लगानी गर्न सक्ने अवस्था पनि छैन. अब अहिले जस्तै यो चालु अब आउने वर्षको बजेटमा हेरौँ न, उदाहरणको लागि 80-81 सालको बजेटमा चाहिँ नि 137 वटा ट्रान्समिसन लाइनहरू यो उसमा निर्माणको सूचीमा छन्. तिनीहरूलाई एभरेजमा चाहिँ अहिले बजेट एलोकेटेड बजेट हेर्दाखेरि एभरेजमा 20 लाख रुपियाँ पर्छ. अब 20 लाख रुपियाँले कुन प्रसारण लाइन भन्छ होइन? अब त्यो हिसाबले चाहिँ नि सरकारले राज्यले यो प्रसारण लाइनमा चाहिँ नि राम्रोसँग अति गम्भीर भएर लगानी पनि गरेन, गर्न पनि चाहेन, सरकारको प्राथमिकतामै परेन ट्रान्समिसन लाइनमा. अब त्यसैको उपज अब अहिले तपाईँको भ्यालीमा यो उपत्यका काठमाडौँ उपत्यकामा राम्रोसँग बिजुली चाहिँ जसले जतिखेर जति बिजुली बाले पनि पुग्ने गरी अर्थात् घर घरमा चाहिँ इन्डक्सन विद्युतीय चुलो बालेर खाना पकाउने व्यवस्था बन्दोबस्ती हुनको लागि झन्डै 60 अर्ब रुपियाँको चाहिँ नि संरचनाहरूमा लगानी बजेट चाहिँ अहिले आवश्यकता पर्छ. यो प्राधिकरणले भन्दै आएको छ, अहिले उसको एकल यो रोइ कराई पनि जारी छ. अब त्यसमा निर्माणाधीन प्रसारण लाइनमा पनि तपाईँको व्यापक चाहिँ असहयोग छ, सबै क्षेत्रको असहयोग छ। जग्गा राइट अफ वे त्यो मार्गाधिकार पाउन गाह्रो छ, मुआवजा निर्धारण गर्न मुआवजामा जनतालाई मनाउन गाह्रो छ। स्थानीय फेरि त्यसैमा राजनीतिक दलका नेताहरू त्यसैमा खेल्छन्, एनजिओ त्यसैमा छन्, आइएनजिओ त्यसैमा छन्, अनि वनले सरकारले सरकारकै प्रयोजनमा चाहिँ तपाईँको अवरोध गरेको छ। होइन, उदाहरणको लागि चाहिँ तपाईँको मन्त्री परिषदले रुख काट्ने अनुमति दिए, स्वीकृति दिन्छ, टिएफओले दिँदैन, अब त्यो टिएफओलाई भल्ले कारवाही गर्ने, अनि नगरपालिकाका मेयरहरू आफै चाहिँ लाठो लिएर प्राधिकरणको त्यो प्रसारण लाइनमा आउँछ भनेपछि यति व्यक्ति विसङ्गति, यति विकृति छ यो क्षेत्रमा कि यो मानव विद्युत प्राधिकरणको मात्र हो, यो राज्यको होइन भन्ने एउटा सोच छ। अनि बेला बेलामा चाहिँ सर्वोच्च अदालतमा, उच्च अदालतमा यसका मुद्दा पर्छ, अनि त्यो मुद्दा ठिक छ, तत्काल केही मलाई आपत पर्यो, मेरो घर बचाउनलाई, मेरो जग्गा जानलाई भनेर अदालतले अन्तरिमै आदेश पनि ठिक हो, त्यो एक प्रकारले प्राकृतिक न्यायको सिद्धान्तले दुवै कुरा हेर्नुपर्छ। अब तर तपाईँको चार वर्षसम्म त्यो मुद्दाको पेसी नै नहुन्, सुनाइ नै नहुने, यो यस्तो व्यक्तिले गर्दाखेरि हाम्रो पूर्व पश्चिम यो 400 केबीका लाइन बन्न सकेनन्, होइन हेटौँडा बर्दघाटको यो 220 केबीका लाइनमा पनि दुईटा टावर गाड्न नसकेर त्यत्तिकै भयो। मस्याङदेखि काठमाडौँमा बिजुली ल्याउनलाई चाहिँ 220 केबीको लाइनमा वर्षौँ यस्तै चाहिँ राजनीतिक स्थानीय राजनीतिक तहका चाहिँ यो गतिविधि क्रियाकलाप अराजकताले गर्दाखेरि चाहिँ समयमा प्रसारण लाइन सम्पन्न हुन सकेन। एकातिर यो छ, भएको प्रोजेक्टलाई चाहिँ तपाईँको बजेट एलोकेटेड भएको ठेक्कापट्टा भएकामा गाह्रो छ। अब त्योभन्दा पनि अर्को छ, अब देशभरिको संरचना एकदम सुदृढ गर्नु, पूर्वदेखि पश्चिमसम्म जहाँ जहाँ हाम्रो इलेक्ट्रिफिकेसन भएको छ त्यो ठाउँमा भनेको बेला ट्याक्को बत्ती बाल्न, हिटर बाल्नलाई अहिलेको चाहिँ इस्टिमेटेड कस्टमा 7 खर्ब रुपियाँ लाग्छ। यो 7 खर्ब रुपियाँ ठिक छ, यसलाई चाहिँ क्रमागत हिसाबले, आवधिक हिसाबले अस्ति राज्यले चाहिँ नि सबै राज्यको सबै निकाय, सबै राजनीतिक दलहरू अलिकति गम्भीर चाहिँ यसमा हुनुपर्नेछ, तर यिनीहरूलाई चाहिँ दास हुन्छ क्या छैन, कुरो नबुझेर होला, अब हामीले जति लेखे पनि नपढेर होला अथवा मनन नगरेर होला। तर यो विशुद्ध समस्या के हो भने हिजो आपूर्तिको समस्या थियो, उत्पादनको समस्या थियो, अहिले यो प्रसारणको समस्या हो। यो त यो त तपाईँको अहिलेको यो झलक मात्र हो, पूर्व यो टेलरिङ भन्छ नि यो मात्र हो। यो उपत्यकामा खपत बढ्दैछ, हेर्नुहोस्, एकदम माग बढ्दैछ, अब त्यसको आपूर्ति गर्ने संरचनामा एकदम कन्स्ट्यान्ट छ। जस्तै यो भक्तपुरको यो चाहिँ चापा गाउँको 132 केबीको यो रिङ मेन बनाउने यो ट्रान्समिसन लाइन 22 वर्ष भयो कम्प्लिट नभएको, त्यो हरिस्थितिमा चाहिँ लोकलहरूले अब लोकललाई मनाउने त राज्यको त दायित्व हो नि त, कसरी मनाउने, कम्पेन्सेट गरेर हुन्छ कि राज्यले चाहँदा त नसक्ने भन्ने त हुँदैन नि, तर राज्य यसमा सिरियस नभएको चाहिँ यसले देखाउँछ। त्यसको स्वरूप अब तपाईँले हामीले यो त अब बढी डेन्सिटी भएको काठमाडौँमा यो समस्या देखियो, त्यो समस्या काठमाडौँमा मात्र होइन, भिराटरमा त्यत्तिकै छ, बुटबलमा त्यत्तिकै छ, अब धनकपुर एरियाबाट ल्याएको बिजुली तपाईँको बुटबलमा आउँदैन, बुटबलबाट खाली गण्डकीको बिजुली चाहिँ तपाईँको झल्केभर कट्दैन, माथिल्लो तामाकोसीको बिजुली काठमाडौँ आउँदैन, उता झल्केभरसम्म जान्छ भनेपछि देशभरको प्रसारण लाइनको समस्या अहिले एकैचोटि देखियो क्या। यो पहिलादेखि नै यो योजनामा चाहिँ बनेको प्राधिकरणले राम्रो चाहिँ योजना चाहिँ बनाएको, तर लगानी विनियोजन यी लगायतका कुराहरूले गर्दाखेरि यो समस्या अलिकति वास्ता, तर यो प्राधिकरण के अरे यो भ्यालीको काठमाडौँ भ्यालीको मात्र होइन,
देशभरि नै यो चाहिँ समग्रमा हेर्दाखेरि यो क्षेत्रको पुनरावलोकन होइन एउटा रिअडिट गर्ने भने जस्तो एक्चुली फेरि पुनरावलोकन गरेर समय सापेक्ष ती उपकरणहरूलाई चाहिँ अपग्रेड गर्दै लिएर जान सकेन भने यो समस्याबाट अझै पनि हामी मुक्त हुन सक्दैनौँ भन्ने विकासीको आशय रह्यो। आदरणीय श्रोताहरू, अन्तर्संवादको आजको बिहानीमा हामी नेपालको जलस्रोतसँग सम्बन्धित केही विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। शुरूमा हामीले नेपालका पूर्वी भागमा बाढ़ी पहिरोले जलविद्युत आयोजनामा पुर्याएको क्षति र त्यसका विकल्पहरू के हुन सक्छ भन्ने बारेमा कुराकानी गर्यौं। हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार ecagaz.com का प्रधान सम्पादक विकास थापा। विकासजी, होइन जसरी अर्को एउटा सन्दर्भ जोड्न चाहन्छु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा यसपालि यो ऊर्जा क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीहरू, महत्वपूर्ण समझदारीहरू भएको हामीले जानकारी पाएका छौं। 10 वर्षमा 10,000 हजार मेगावट विद्युत हामी नेपालबाट आयात गर्छौं भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा वचन दिनुभएको छ। यसको आधिकारिकता, त्यसको कागज पत्र, सम्झौताहरूका प्रक्रियाहरू कहाँ पुगेका छन् त्यो त विस्तारै आउँदै जाला। समग्रमा हेर्दाखेरि अब यो कतिको महत्वाकांक्षी हो, नेपालले यी आन्तरिक कुराहरूलाई नै सम्हाल्न सकिरहेको छैन, यति ठूलो महत्वपूर्ण परियोजनामा जुन किसिमको चाहिँ एउटा दृष्टिगोचर हुनुपर्थ्यो, जुन किसिमको एउटा चाहिँ एउटा एउटा जोश सागर र तदारुकता देखाउनु पर्ने थियो, त्यति तदारुकता नदेखिया हो कि अलिकति होला र के सम्भव छ र भने जस्तो अलिकति त्यति कन्फिडेन्स देखिएको जस्तो लागेन, हो त्यस्तै हो स्थिति?
हजुर, निश्चय पनि तपाईँले भन्ने कुरामा एकदम सही कुरा हो, किनभने अब घोषणा भयो, अब हामीले चाहिँ नेपालले भारतसँग द्विपक्षीय वार्ता गर्ने सबै तयारीहरू गरेर नेपालले को मन्त्री परिषदले गर्नुपर्ने निर्णयहरू गरिवरी सबै गरेर गएको, उताबाट चाहिँ उसको मन्त्री परिषदले नगरेको भन्ने कुरा आएको हुनाले अलिक शङ्का चाहिँ अवश्य पनि हो। अब तैपनि अब हामी पुरै निराशावादी हुनुपर्ने अवस्था पनि छैन। अब विगतमा भारतमा भारतसँग भएको सन्धि सम्झौताहरू सहमतिहरू अलिकति कार्यान्वयनमा नआएको कारणले गर्दाखेरि यहाँ शङ्का उत्पन्न हुनु स्वाभाविक हो। अब 10,000 मेगावाट भनेको चाहिँ भारतको लागि पिनटै हो कि पनि हो, अब उसलाई निश्चय पनि भोलि कालान्तरमा चाहिँ नि रिन्युएबल इनर्जीमा चाहिँ नि नगइकन सुकै छैन, जसको चाहिँ नि अब उसले स्वनिर्भर आत्मनिर्भर चाहिँ नि हुने अवस्था छैन। उसले भारत र के अरे भुटान र नेपालबाट अलिकति बिजुली लाने योजना छ, कालान्तरमा त्यो लान्छ पनि। अब अहिलेको हिसाबमा 10,000 मेगावाटको जुन उत्साह नदेखिएको कारण चाहिँ नि के हो भन्नुहुन्छ भने स्पेसिफिक रूपमा चाहिँ नि कुन कुन आयोजनाबाट कति कति बिजुली लाने हो, कुन कुन लाने हो, के लाने हो लगायत अब ओपन गरिदिएको अवस्था पनि छैन। जस्तै हाम्रो चाहिँ नि भनौँ न 2021 अगस्तदेखि हामीले 15 जलविद्युत आयोजनाहरूको बिजुली निर्यातको यो डे अहेड मार्केटमा भारतको चाहिँ त्यसमा चाहिँ ऊर्जा विनिमय बजारमा हामीले एप्लिकेसन हालेको छौँ, त्यो एप्लिकेसनमा उसले अहिलेसम्म सहमति दिएको छैन, बर्खा लागिसकेको छ, हाम्रो स्पिल इनर्जी हुने अवस्था आइसकेको छ, र पनि हाम्रा यी थाँचिरहेका 1555 मेगावाटका जुन अहिले प्राधिकरणले याचना गरेर बसेको छ त्यसमा सहमति एकातिर दिएको छैन, अर्कोतिर 10,000 लैजान्छु भन्छ, भनेपछि व्यवहार र वचनमा चाहिँ अलिकति ग्याप आयो, त्यसले गर्दाखेरि हामीले शङ्का उत्पन्न हुनु स्वाभाविकै हो। अब अहिलेसम्म भारतले 4500 मेगावाटको चाहिने डेडिकेटेड प्रोजेक्टहरूमा चाहिँ नि लैजाने भन्ने कुराहरू यो अप्पर कर्णालीदेखि अप्पर अरुण लोवर अरुण तल्लो अरुण अरुणको होइन अब पुकोट कर्णाली लगायतका पश्चिम क्षेत्रहरू यस्ता सिक्स जस्ता प्रोजेक्टहरूमा चाहिने 4500 मेगावाटको चाहिने अब यो बिउ गरिरहेको छ, यो लगानी बोर्डले फटाफट दिइरहेको छ। अब त्यो 4500 मेगावाट प्लस अब आगामी दिनमा लाने उसले अब भारतको अहिलेसम्मको नीति हेर्दाखेरि नेपालबाटमा जति उत्पादन हुन्छ त्यसको चाहिँ ओपनली म पिपिए गर्छु चाहिँ भन्दैन भारतले, किनभने ऊर्जालाई उसले अलिकति आफ्नो रणनीतिक रूपमा लिएको छ। यो कुरा त उसको चाहिँ यो विद्युत व्यापार निर्देशिकामा 2018 ल्याएको त्यसमा पनि उल्लेख छ। अब रणनीतिक भनेको चाहिँ उसले चाहिँ ऊर्जा भनेको राष्ट्रिय सुरक्षा, यो चाहिँ हामीले बुझेका छैनौँ। अब भारतले चाहिँ त्यसलाई अब रणनीतिक प्लस राष्ट्रिय सुरक्षाको रूपमा लिएको छ, र अनि अब नेपालमा चाहिँ नि भनौँ उसले फेरि चाहिँ यो
लगानी कुराहरू पनि त्यहाँ आयो, हजुर,
सरकारले बनाएकोमा पनि अब उसको अब अब्जर्भेसन छ भनेपछि स्पष्ट क्लियर क्ल्यारिटी केही पनि छैन। अब नरेन्द्र मोदीले नेपालकै संसदमा आएर चाहिँ $1,000,000,000 दिन्छु भनेर त्यत्रो घोषणा गरे आएन होइन भनेका कुराहरूको व्यवहारमा अब मन्त्रीस्वरका कुराहरूमा त्यत्रो सबै वर्ष हुन लागिसक्यो, त्यो पनि अब कारण भएको छैन। यी कुराहरूले गर्दाखेरि हामीले चाहिँ अलिकति भारतमा हो, भारत र बङ्गलादेश हाम्रो अलिकति सम्भावनायुक्त हो, त्यहाँ भाग पनि छ, बजार पनि छ, तर त्यसमा चाहिँ अलिकति भू राजनीतिले गर्दाखेरि
भर परिहाल्नु पर्ने अवस्था पनि अलिकति विश्वसनीय अझै बन्न सकिरहेको छैन। समय यति दिन सक्यो विकासजी, अन्य सन्दर्भहरू पनि कोट्याउने रहर थियो तर समयले साथ दिएन, यहाँलाई धेरै धन्यवाद छ। त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको निर्धारित समय सकियो, हामी जलस्रोतसँग सम्बन्धित विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका थियौं ecagaz.com का प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार विकास थापासँग। अब आजको अन्तरसंवाद कार्यक्रमबाट प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद, म हरिशरण लालिसाले पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्, नमस्कार।